डायरी
पश्चिम डायरी का साथ में
टीवी हेर्ने इंटरनेशनल तरीका दिस होम डिलाइटफुल लाइफस्टाइल
नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
कर्णाली नदीको दोहनले बर्दियाका नदी तटीय क्षेत्रका बस्ती जोखिममा, नेपाल भारत सीमा नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडाई।
बाँके खजुरा क्यान्सर अस्पताल सञ्चालनको तयारी, बजेट माग, जिल्ला समन्वय समिति बर्दियाको बजेट रोकियो।
स्थानीय तहले केन्द्रको मुख ताक्न नपर्ने काङ्ग्रेस सभापति देउवाको भनाई, अख्तियार प्राप्त सचिव आउँदा कर्णाली प्रदेशको मन्त्रालय उधारोमा चल्दै।
र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय, मङ्सिर 21 सुरु हुने नेपालगञ्जमा मियर कप T20 क्रिकेट प्रतियोगिता सुरु।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि
मख पर्ने कुरा त अर्कै छ। लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ। हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1,00,000, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा कर्णाली नदीको दोहनले बर्दियाका नदी तटीय क्षेत्रका बस्ती जोखिममा रहेको सन्दर्भ रहेको छ। धेरै परिवर्तन हुने गरी कर्णाली नदीको चरम दोहनले बस्ती नै जोखिममा परेका छन्। तटबन्ध निर्माणका नाममा नदीबाट ढुङ्गा उत्खनन गर्दा समस्या देखिएको हो। नदीमै इस्काभेटर चलाएर 2-4 मिटरको खाडल हुने गरी ढुङ्गा गिट्टी निकालिएको छ। सम्झौता विपरीत राजापुर 4 सन्नी सनकट्टी घाटमा जथाभावी इस्काभेटर प्रयोग भइरहेको छ। ढुङ्गा निकालेर इस्का ठेकेदारले तटबन्ध निर्माणमा प्रयोग गरेका छन्। उत्खननपछि बनेका खाडलका कारण आगामी बर्सातमा स्थानीय टिहुनी गाउँ डुब्ने खतरा बढेको जोखिम सिंह सुनारले बताउनुभयो। तटबन्ध ठेक्का महादेव खिन्ती रोशन जेबीले 7,52,00,000 लिएको छ। यसको लम्बाइ 850 मिटर छ। निर्माण सम्झौता अनुसार तटबन्धका लागि ढुङ्गा गिट्टी प्रयोग गर्दा कुनै पनि उपकरण प्रयोग गर्न पाइने छैन। कान्तिपुरमा खबर छापिएको छ।
भारतीय सीमा सुरक्षा बल SSBले नेपाल भारत सीमा नाकामा सुरक्षा जाँच कडाईका नाममा मजदुरीका लागि जाने नेपालीलाई रोक्न थालेको छ। उसले नाबालक बेचबिखनमा पर्न सक्ने भन्दै नेपालगञ्ज सीमामा रोकेको दावी गरेको हो। 3 दिनमा करिब 30 भन्दा बढी नेपालीलाई सीमामा रोकेर नेपाल फिर्ता गराइएको छ। हिजो SSBले बालबालिका भन्दै सीमामा 8 नेपालीलाई फिर्ता गरेको हो। मङ्गलबार 7 नेपाली किशोरलाई रोकिएको थियो। त्यसअघि मजदुरीका लागि भारत जाँदै गरेका 18 नेपालीलाई फिर्ता पठाइएको थियो। भारत जाँदै गरेका 16 वर्ष मुनिका किशोरसँगै भेटिएका 20 वर्ष माथिकालाई मानव तस्करी जस्तो गम्भीर आरोप SSBले लगाउने गरेको छ। तर सीमास्थित इलाका प्रहरी जमुनाले भने परीक्षा सकेपछि काम खोज्दै भारत जान थालेका किशोरलाई भारतीय प्रहरीले रोक्ने गरेको जनाएको छ। बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यले त्यसबारे भारतीय सुरक्षा अधिकारीसँग जानकारी लिने बताउनुभयो। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
पश्चिम नेपालकै आधुनिक सुविधा सम्पन्न क्यान्सर अस्पताल बाँकेको खजुरा बजार छेउमा नयाँ वर्षसँगै सञ्चालनमा आउने भएको छ। खजुरा स्थित सुशील कोइराला क्यान्सर अस्पताल नयाँ वर्षको प्रारम्भ आगामी वैशाख अन्तिम साता सञ्चालनमा आउने भएको हो। त्यसका लागि आवश्यक सबै तयारीमा जुटेका छौँ, अस्पतालका अध्यक्ष किस्मत कुमार कच्छेपतिले भन्नुभयो। प्रधानमन्त्री स्वयंले अस्पताल सञ्चालनमा ढिलो गर्न नहुने गरी रुचि देखाउनु भएको छ। ओपिडीको ब्लकको काम लगभग सकिएको छ। अध्यक्ष कश्यपतिले भन्नुभयो, 100 बेडको पूर्वाधार स्वीकृति पाए पनि सबै हिसाबले 59 बेड तयार गरेर सेवा शुभारम्भ गरिनेछ। स्तन क्यान्सर विशेषज्ञ समेत रहनुभएका कार्यकारी निर्देशक डाक्टर पौडेलले विश्वराम पौडेलले 100 शैयाको पूर्वाधार सबै सञ्चालनमा ल्याउन 80 चिकित्सकको दरबन्दी आवश्यक रहने जानकारी दिनुभयो। 75 अर्ब बजेट माग, दैनिक नेपालगञ्जमा खबर छ।
जिल्ला समन्वय समिति जिससस बर्दियाको आन्तरिक स्रोत बापतको 11 करोडभन्दा बढी रकम सङ्घीय तथा स्थानीय विकास मन्त्रालयले रोक्का गरेको छ। आन्तरिक स्रोतको रकम रोकिएपछि सबै काम प्रभावित भएको जिससस स्रोतले जनाएको छ। उक्त रकम खर्च गर्न नपाएपछि कार्यालय कर्मचारीलाई कोष तथा लेखा नियन्त्रण कार्यालयबाट तलब भत्ता दिने गरिएको छ। जिससका झण्डै 40 कर्मचारी मध्य अधिकांश स्थानीय तहमा समायोजन भइसकेका छन्। केहीले अवकाश रोजेका छन्। अहिले 13 कर्मचारी रहेका छन्। कान्तिपुरमा खबर छ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहले केन्द्रीय सरकारको मुख ताक्नु नपर्ने बताउनु भएको छ। कङ्ग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काको 13 पुण्यतिथिमा सहभागी हुन दाङ आउनुभएका देउवाले गाउँपालिकाको स्वागत थाप्न हिजो बाँकेको राप्ती सुनारी गाउँपालिकामा पुग्नुभएका बेला यस्तो बताउनु भएको हो। करिब 45 मिनट गाउँपालिका कार्यालयमै बस्नुभएका देउवाले राप्ती सुनारीको अवस्थाबारे जिज्ञासा राख्नुभएको थियो। पहिलो पटक पुग्नुभएका देउवालाई गाउँपालिकाका पदाधिकारीले त्यहाँका समस्या र अवसरबारे अवगत समेत गराएका थिए। गोविन्द देवकोटाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा कङ्ग्रेस नेता खुमबहादुर खड्काको नेपालगञ्ज सम्बन्ध
24 सालतिर उहाँ नेपालमै हुनुहुन्थ्यो र उहाँको राजनीतिक जीवनको सुरुवात पनि नेपालगञ्जमै भएको।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे। बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363389।
पशुपालक कृषकहरूलाई खुसीको खबर। राप्ती सुनारी गाउँपालिकाको पशु सेवा शाखाले यही माघ महिनादेखि गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भदान मार्फत नस्ल सुधार सेवा सञ्चालन गरिरहेकोले सेवा एवं सल्लाहको लागि तपसिल अनुसारको ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। पशु प्रजनन केन्द्र अगैया, पशु प्रजनन केन्द्र फतेपुर, पशु सेवा केन्द्र ढकेरी, कुसुम, धामपुर तथा आफूलाई पाएक पर्ने कुनै पनि पशु सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। सम्पर्क व्यक्ति बडेलाल कोहार, पशु चिकित्सक। सम्पर्क नम्बर 98478-92807।
प्रतिभा पहिचान कार्यक्रम 2074 सम्बन्धी सूचना। प्रस्तुत विषयका सम्बन्धमा यस कार्यालयको आयोजनामा शैक्षिक सत्र 2074 को प्रतिभा पहिचान कार्यक्रम देहाय बमोजिम सञ्चालन हुने भएकोले यस जिल्ला स्थित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले तपसिलको समय सीमाभित्र सहभागी हुन चाहेको विधा समेत उल्लेख गरी यस कार्यालयमा निवेदन दर्ता गराउनुहुन अनुरोध छ। तपसिल स्थान श्री जय बागेश्वरी मावि नेपालगञ्ज बाँके। मिति यही वैशाख 4 गते बिहान 10 बजेदेखि। निवेदन दर्ता गर्ने स्थान र समय यही 3 गते भित्र जिल्ला शिक्षा कार्यालय बाँके। प्रतिभा पहिचान कार्यक्रमका विधाहरू भाषा, साहित्य, विज्ञान, गणित, सृजनात्मक अभिव्यक्तिशील कला, नृत्य, गायन, वाद्यवादन र विविध। जिल्ला शिक्षा कार्यालय बाँके।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री खुमबहादुर खड्काको 13 दिनको पुण्यतिथिमा बाँकी कङ्ग्रेसले श्रद्धाञ्जलि सभा गर्यो। पार्टी कार्यालयमा भएको सभामा कङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वर्गीय खड्काप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गरेका थिए। बाँकी कङ्ग्रेसले शोक प्रस्ताव पारित गरेको सचिव कपिल शर्माले बताउनुभयो। कङ्ग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको स्मरण गर्दै उहाँका समकालीन तथा बाँकी कङ्ग्रेसका पूर्व सभापति युवराज शर्मा
24 सालतिर उहाँ नेपालमै हुनुहुन्थ्यो र उहाँको राजनीतिक जीवनको सुरुवात पनि नेपालमै भएको र त्यति बेला हामी सँगै थियौँ एउटा र मसँग उहाँको घनिष्ठता भएको त्यो 2024-25 सालतिर हो जब मैले एउटा धर्मभक्त व्यायामशाला भन्ने खोलेँ त्यसको म अध्यक्ष थिएँ उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो र त्यसरी हामीले त्यो धर्मभक्त व्यायामशाला निर्माण गरेपछि त्यसको मार्फत विभिन्न खेलकुदहरू परिचालित गरिन्थ्यो र 2025 सालमा जो विश्वेश्वर प्रसाद कोइराला छुट्टु भयो त उहाँ र म दुईजनाले मात्र यो अहिलेको 2 नम्बर वार्डको पानी ट्याङ्कीमा माथि चढ विश्वेश्वर प्रसाद कोइराला जिन्दाबाद र त्यसको चारैतिर दियो प्रज्वलित गरेका थियौँ। त्यसमा चाहिँ म र उहाँ मात्रै हुन्थ्यो अरू कोही पनि थिएन।
अनि उहाँको नेपालगञ्जको राजनीति छोटो समयको रह्यो कि अलि लामो समयको रह्यो?
न त्यसपछि त उहाँ दाङ जानुभयो 1-2 वर्ष र उहाँले प्राय मैले त उहाँलाई त्योभन्दा अगाडि चिन्थेन तर उहाँले मलाई भन्नुहुन्थ्यो कि म अहिले भन्दाखेरि तपाईँभन्दा म 1 कक्षा जुनियर थिएँ भनेर भन्नुहुन्थ्यो। त्यो बेला मेरो परिचय थिएन र 25 सालमा हामीहरूले यस विद्यालयमा छुट्टी गराएर जब प्रवासबाट 8 वर्षको प्रवासपछि नेताहरू ए पश्चिम भेगका नेताहरू जब नेपाल फर्किनुभयो हामी सबै विद्यार्थीहरू गएर रुपेडियाबाट वीर विश्वेश्वर जिन्दाबादको नारा लगाउँदै हामी फर्क्यौँ र त्यसमा खुम्बहादुरजी पनि चर्को स्वरमा नारा लगाउँदै हुनुहुन्थ्यो एकदम उहाँ चाहिँ बडा जोसिलो हुनुहुन्थ्यो र त्यति बेला त्यो अञ्चलाध्यक्षले केही व्यक्ति पञ्चायतका पठाए र त्यो सरस्वती विद्यालयनिर हाम्रो राधाकृष्ण थारू बर्दियाका 15 सालका सांसद उहाँको कालर समातियो। त्यो समातेपछि खुम्बहादुरले उफ्रेर चाहिँ मुक्कै हानिदिनुभयो त्यो नेतालाई र यसरी उहाँ चाहिँ मैले हेर्दाखेरि बडा जोसिलो र बडा चाहिँ क्रान्तिकारी स्वभावका त्यति बेलादेखि नै हुनुहुन्थ्यो। त्यसपछि उहाँ दाङ जानुभयो। त्यसपछि दाङ गएपछि उहाँ चाहिँ यो सशस्त्र विद्रोहमा लागिहाल्नुभयो। सशस्त्र बिपीले आह्वान गरेको सशस्त्र आन्दोलन भनौँ न त्यसमा उहाँ लागिहाल्नुभयो। त्यसपछि उहाँको घर सम्पत्तिहरू सब जप्त गरियो।
तपाईँले उहाँलाई स्मरण अहिले गरिरहनु भएको छ होइन? तपाईँको त्यो स्मरणमा बढी आउने कुराहरू के हो?
मेरोमा स्मरणमा आउने कुरा एक त उहाँको स्वभाव उहाँ अति क्रान्तिकारी स्वभावको एकदम जोसिलो अर्को मसँग नेपालगञ्जमा गरेको उहाँको सङ्गत एकफेरको घटना त्यो पनि थियो कि त्यही जुन 25 सालमा निर्वासित नेताहरू आउँदाखेरिको घटनाले चाहिँ एउटा एकदमै अरुणजी पनि हुनुहुन्थ्यो त्यो घटनाले त्यो अरुणजीलाई मार्ने पनि षड्यन्त्र भयो। त्यसमा पनि खुम्बहादुरजी हामीहरू गएर त्यसलाई सेभ गऱ्यौँ उहाँलाई सेभ गऱ्यौँ पुर्याइनी पठाएर हामीले सेभ गऱ्यौँ नत्र त्यो दिन घटनामा दुःखद नै गर्थ्यो। त्यो घटनामा पनि उहाँको संलग्नता थियो। यसरी नेपालगञ्जको मुभमेन्ट र राजनीतिमा उहाँसँग मेरो धेरै घनिष्ठता रह्यो तर त्यसपछिको चाहिँ मुभमेन्टमा उहाँ चाहिँ दाङतिर लाग्नुभयो। झन्डै समात्न पनि समातिनु भएन तर झन्डै झन्डै उहाँलाई मारिदिने उहाँलाई सुट गर्ने नै के अरे योजना थियो पञ्चायती सरकारको। उहाँ बाँच्नुभयो र फर्किनुभयो र उहाँले 33 सालमा बिपीको आह्वानमा राष्ट्रिय मेलमिलाप अन्तर्गत उहाँले पनि नेपालमा प्रवेश गर्नुभयो। त्यति बेला कतिलाई मारिदिन्थ्यो तर त्यसबाट पनि सौभाग्यवश उहाँ बस्नुभयो र एउटा राजनीतिक उचाइ उहाँले प्राप्त गर्नुभयो। प्रत्येक क्याबिनेटमा मन्त्री हुनुभयो र यसरी उहाँको क्रम अगाडि भयो हामीहरू अलि चाहिँ पछाडि पऱ्यौँ।
उहाँको योगदानको कुरा त छँदैछ, उहाँले दाङ जिल्लाको लागि पुर्याउनु भएको योगदान, नेपाली राजनीतिमा पुर्याउनु भएको योगदान, त्यसको त्यसको साथसाथै बदनामीका कुराहरू पनि छन्। यो कुरालाई कसरी तपाईँले?
एउटा कुरा मलाई अचम्मै लाग्छ, जस्तो त्यस्ता मुद्दामा अरू नेताहरू पनि भए तर उहाँको जेलबाट छुट्दाखेरि र अरू नेताको छुट्दाखेरिमा फरक देखियो। उहाँको साथमा 10,000 व्यक्ति देखिए समर्थक, उहाँको अरू नेताको साथमा देखेनन्। र उहाँसँग मेरो कुरा हुन्थ्यो यस विषयमा, त उहाँले भन्नुहुन्थ्यो मलाई चाहिँ अलिकति राजाले टार्जेट गरेको हो, राजाले टार्जेट गरेको र मैले गणतन्त्रको उठा केन्द्र गणतन्त्रको कुरा कमिटीमा उठाइदिएको थिएँ कि यदि राजाले हामीलाई साथ दिनन् हामीलाई चाहिँ खेदो गर्छ भने हामीले पनि किन राजतन्त्रलाई मानिराख्ने भनेर मैले कुरा उठाएको थिएँ। त्यसपछिका यो घटनाक्रमहरू हुन् भनेर उहाँले विश्लेषण त्यसरी गर्नुहुन्थ्यो।
त्यसो भए भ्रष्टाचारको जुन मुद्दामा खुमबहादुर खड्काजीले सजाय पाउनुभयो नि, त्यो भनेको उहाँलाई फसाइएको थियो?
उहाँसँग मैले कुरा गर्दाखेरि उहाँले भनेको त्यही हो मलाई।
बाँके काङ्ग्रेसका पूर्व सभापति युवराज शर्मा र निरज गौतम। अब अर्को सन्दर्भ, भारतबाट नेपालगञ्ज नाका हुँदै नेपाल भित्रिने सामानको परिणाम प्रत्येक दिन बढ्दै गए पनि नेपाली वस्तुको निर्यात भने घटिरहेको छ। भारतबाट नेपालमा सामान आयात गर्न 9,200 प्रज्ञापन पत्र लिएका छन्, तर नेपालबाट भारततर्फ सामान पठाउनका लागि केवल 400 मात्र प्रज्ञापन पत्र लिएका छन्। विश्वराज पसल डङ्ग्याले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
अख्तियार प्राप्त सचिव समयमै नआउँदा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय विगत 4 उधारोमा चलिरहेको छ। सचिव गिरिजा शर्मा नआउँदा दैनिक कार्य सञ्चालन मन्त्रालय व्यवस्थापन लगायतका काम उधारोमा गर्नुपर्ने बाध्यता मन्त्रालयसँग छ। यता कर्णाली प्रदेश सरकारकै मुख्य न्यायाधिवक्तामा अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त हुनुभएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख दुर्गा केशर खनालले मानन्धरलाई हिजो मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो नागरिकमा खबर छ।
8 राष्ट्रिय खेलकुद प्रतियोगिताको तिथि तय भएको छ। आगामी मङ्सिर 21 28 गतेसम्म प्रतियोगिताको तिथि तय गरिएको हो। आगामी मङ्सिर अन्तिम साता गर्ने निर्णय भए पनि तिथि तय भइसकेको थिएन। राष्ट्रिय खेलकुद परिषद राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माको अध्यक्षतामा हिजो सात दोबाटोमा बसेको 109 बोर्ड बैठकले 8 राष्ट्रिय खेलकुद मङ्सिर 21 28 गतेसम्म गर्ने निर्णय गरेको राखेपाका प्रेस सल्लाहकार ओहित दाहालले जानकारी दिनुभयो। 8 अनिश्चितता सम्पूर्ण रूपमा सकिएको छ। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले हिजो राखेपको बैठकपछि टेलिफोन सम्पर्कमा भन्नुभयो, तोकेकै मितिमा नेपालगञ्जलाई केन्द्र पारेर प्रतियोगिताहरू सञ्चालन गरिनेछन्। अध्यक्ष ओलीका अनुसार राखेप अध्यक्ष समेत रहेका खेलकुद मन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। मूल आयोजक समितिमा प्रदेश 5 मुख्यमन्त्री शङ्कर पोखरेल, खेलकुद मन्त्री, राष्ट्रिय योजना आयोगका प्रतिनिधि लगायत विशिष्ट व्यक्तिहरू राख्ने व्यवस्था मिलाइएको छ। दैनिक नेपालगञ्जमा देवेन्द्र पौडेलले खबर लेख्नु भएको छ।
बाँके राष्ट्रिय निकुञ्जले विभिन्न कार्यक्रम गर्दै वन्यजन्तु सप्ताह मनाउने भएको छ। हरेक वर्ष चाहिँ यस वर्ष पनि वैशाख 1 7 गतेसम्म सप्ताह मनाउने निर्णय भएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिनुभयो। सप्ताहलाई सफल बनाउन हिजो सरकारवालासँग निकुञ्जले छलफल समेत गरेको छ। मिसन टुडेमा खबर छ, पश्चिम डायरीमा नेपालगञ्ज फुहरगञ्ज हुनुको दोषीको
हामीले घर परिवारबाट सबै परिवारले सुरुवात गऱ्यौँ भने अनि बाहिरतिर पनि फोहोर देखिँदैन होइन, र हामीले सबभन्दा पहिला त घरबाटै सुरु गर्नुपर्छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 483 5523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको अनुरोध, आर्थिक वर्ष 2074-75 को आयकरको दोस्रो किस्ता रकम यही चैत्र मसान्तभित्रै दाखिला गर्न हुन अनुरोध छ। साथै तपाईँले तिर्न बुझाउन बाँकी रहेको आयकर, अग्रिम रकम, मूल्य अभिवृद्धि कर लगायत सबै कर रकम तुरन्त दाखिला गर्नुहोला। कर तिर्न बाँकी रहेका करदाताको कारोबार रोका गर्ने, बैङ्क खाता रोका गर्ने लगायतको कानुनी कारवाही गरेर बक्यौता कर असुल पर गरिने समेत जानकारी गराइन्छ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। कुरा काट्नु पर्यो भने नेपालगञ्जले 3 परिचय पाउँछ। पहिलो गर्मीगञ्ज, दोस्रो मच्छरगञ्ज र तेस्रो हो फुहरगञ्ज। गर्मी र मच्छर भगाउन नेपालगञ्जवासीको नियन्त्रणको कुरा भएन, तर फुहरगञ्जको नाम हटाउन भने नगरवासी र स्थानीय सरकारले चाह्यो भने असम्भव छैन। सडक बजार र नालीभरि देखिने फुहर, खाली ठाउँमा देखिने फुहरका डङ्गुरको दोषी को होला? नगरवासी स्वयं के भन्छन् त? सुनौ सहकर्मी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
पुकार श्रेष्ठ, यो जुन व्यापारीहरूको पनि यसमा चाहिँ फोहोर फाल्ने ऊ फाल्ने नभएर चाहिँ बाल्टिनमा नराख्ने जराभावी फाल्ने भएको हुनाले त्यसमा नगरपालिकाको भन्दा पनि हाम्रो दोष छ। नगरपालिकाको त अब कहिले आउँछ कहिले आउँदैन ट्याक्टर होइन, अब सधैँ आउनु पर्यो होइन, बेला बेलामा उनीहरूले पनि सरसफाई गर्नु पर्यो, ठाउँ ठाउँमा डस्टबिनहरू राखिदिनु पर्यो।
मिश्रा खरेल, सर्वप्रथम त घर परिवारबाट निस्केको फोहोरहरू उचित ठाउँमा विसर्जन गर्ने, घरको वरिपरि खाल्टाहरू खन्ने, फोहोरहरू फाल्ने गर्नुपर्छ। हामीले घर परिवारबाट सबै परिवारले सुरुवात गऱ्यौँ भने अनि बाहिरतिर पनि फोहोर देखिँदैन होइन, र हामीले सबभन्दा पहिला त घरबाटै सुरु गर्नुपर्छ।
दिनेश सापकोट, यो नगरपालिकाको राम्रो व्यवस्थापन नहुनु र अनि जनचेतना कमीले, जस्तै नगरपालिकाले यो जुन डस्टबिनको व्यवस्था टोल टोलमा राम्रो तरिकाले गरेको पनि छैन, अनि यहाँको जनताहरू सफा गर्नुपर्छ फोहोर हान्नु भनी जनचेतनाको पनि कमी जस्तो लाग्छ।
विष्णु अधिकारी, यो फोहोर हुनुमा त पहिलो कुरो त व्यक्ति आफू नै हो, अब आफू स्वच्छ भएर आफ्नो वरपरको वातावरण स्वच्छ राख्न सक्यो भने त सब अनि समाज अनि सहर बजार हुँदै सब स्वस्थ हुने हो। त्यसपछि अर्को दोस्रो कुरा के छ भने नगरपालिकाले पनि नियमित यो सरसफाई जुन कार्यक्रम राखेको छ त्यसमा ध्यानै दिन्न, कि एक दिन आयो दुई चार दिन त्यत्तिकै आउँदैन फेरि, अनि त्यो नगरपालिकाले पनि विशेष ध्यान दिनुपर्छ।
कल्पना पोखरेल, पहिलो त जनताकै हात छ, सबभन्दा जनता अशिक्षित भएको कारणले गर्दाखेरि, अनि दोस्रोमा नगरपालिकाले पनि ठाउँ ठाउँ फोहोर फाल्ने ऊहरू राख्ने, टाइममा ट्र्याक्टर आउने, फोहोर सङ्कलन गरेर लैजाने जस्तो लाग्छ।
नेपालगञ्जमा कलेज स्तरीय T20 क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको नेपालगञ्ज नगर प्रमुख डाक्टर धौल शमशेर राणाले रेफ्री विक्रम श्रेष्ठलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो। हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा होलील्याण्ड उच्च माविले विजयी सुरुवात गरेको छ। होलील्याण्डले मोडर्न पब्लिक उच्च माविलाई 44 रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। खेलमा टस जितेर पहिला ब्याटिङ गरेको होलील्याण्डले 20 ओभरमा 5 विकेट गुमाउँदै 140 रन बनाएको थियो, जसका लागि विजय चौधरीले 53, अन्मेष शाहीले 14 रन बनाएका थिए। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकीको कोहलपुरमा सङ्घ प्रदेश तथा स्थानीय सरकारमा दलित समुदायका सवाल र समाधान विषयमा हिजो अन्तर्क्रिया गरिएको छ। दलित अधिकारका क्षेत्रमा कार्यरत विभिन्न गैर सरकारी संस्थाको आयोजनामा गरिएको कार्यक्रममा पूर्व सिंचाइ राज्यमन्त्री दलबहादुर सुनारले दलितहरूको निर्वाचन प्रणालीको सुनिश्चितता हुनुपर्ने बताउनुभयो।
हामी के चाहन्छौँ त भनेर भन्दा अब दलितहरूको निर्वाचन प्रणालीका सन्दर्भमा पनि सुनिश्चित होस्, उनीहरूको जीवनको ग्यारेन्टी होस्, जस्तो दलित दलितका बिचमा निर्वाचन लड्न सक्ने सक्रिय निर्वाचन प्रणाली होस्। अहिले पनि हामीले खलो पर्ताका रूपमा बुझिरहेका छौँ, समानुपातिकमा मात्रै दलितहरू जानुपर्छ।
राज्यमन्त्री सुनारले प्रदेश सरकारमा 13% दलितहरूबाट कुनै पनि सहभागिता नहुनु दुःखद भएको पनि बताउनुभयो।
स्थानीय तहको कुरा गरिरहँदा अहिले चाहिँ के भने 7 प्रदेशहरू भयो, 7 प्रदेशमा एकजना मुख्यमन्त्री भएर मन्त्री पनि बनाएको छ। हामी पीडित छौँ, 13% हिस्सा ओगटेको दलितहरू आज 7 प्रदेशमा सरकार बनाउँदाखेरि एकजना दलितलाई मन्त्रीमा सहभागी नगराउनु।
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र नेपालगञ्जमा योगा अभ्यासका लागि निर्मित भवन हिजो उद्घाटन गरिएको छ। नेपालगञ्जमा गत माघ 24 गतेदेखि नियमित रूपमा निशुल्क योग शिविर सञ्चालन भइरहेको थियो। भवन निर्माणपछि अझ प्रभावकारी रूपमा योग शिविर सञ्चालन हुने विश्वास लिइएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत पर्ने 2 नगर स्वास्थ्य केन्द्रमा एउटै व्यक्तिले काम गरिरहेको पाइएको छ, जसका कारण एकै समय 2 जिम्मेवारी निर्वाह गर्दा स्थानीयले गुणस्तरीय छिटो छरितो र सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकिरहेका छैनन्। मिसन टुडेमा खबर छ। यता खेल खबरमा वर्षाका कारण बुधबार हिजो रुसलान धनगढी प्रिमियर लिग डिपिएल अन्तर्गत काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड बिचको 2 क्वालिफायर खेल स्थगित भएको खबर नागरिकमा छापिएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली नदीको दोहनले बर्दियाका नदी तटीय क्षेत्रका बस्ती जोखिममा, नेपाल भारत सीमा नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडाई।
बाँके खजुरा क्यान्सर अस्पताल सञ्चालनको तयारी, बजेट माग, जिल्ला समन्वय समिति बर्दियाको बजेट रोकियो।
स्थानीय तहले केन्द्रको मुख ताक्न नपर्ने काङ्ग्रेस सभापति देउवाको भनाई, अख्तियार प्राप्त सचिव नआउँदा कर्णाली प्रदेशको मन्त्रालय उधारोमा चल्दै।
र 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय, मङ्सिर 21 सुरु हुने नेपालगञ्जमा मेयर कप T20 क्रिकेट प्रतियोगिता सुरु। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज चैत्र 29 बिहिबार, अप्रिल 12 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।